र साथमा ब्रिस्बेनबाट पत्रकार भरत राज पौडेलजी हुनुहुन्छ र सिडनीबाट पत्रकार नारायण खड्काजी हुनुहुन्छ। भरतजी र नारायणजी तपाईँहरू दुवैजनालाई सबभन्दा स्वागत, पहिला त स्वागत छ एसपिएसको नेपाली कार्यक्रममा।
हजुर धन्यवाद,
थ्याङ्क
यू भेरी मच। भरतजी अब तपाईँबाटै सुरु गरिहालौँ है, तपाईँको न्युज पेपर अब तपाईँ नेपाली टाइम्समा पनि कार्यरत हुनुहुन्छ होइन, एकचोटि तपाईँको लागि चाहिँ यो वर्षको हाइलाइट बारे कुरा गर्दाखेरि भनौँ न, सबभन्दा पहिला के रह्यो त तपाईँले जे पब्लिस गर्नुभएको छ, तपाईँले लेख्नु भएको कुराहरू गर्दाखेरि तपाईँको चाहिँ के थियो हाइलाइट यो वर्ष चाहिँ?
विशेष गरी मेरो हाइलाइट चाहिँ यो इन्टरनेसनल पोलिटिक्स र डिजास्टरहरूको, मेजर डिजास्टरहरूको चाहिँ इस्युहरू मैले बढी हेर्ने भएको हुनाले चाहिँ मलाई चाहिँ के लाग्यो भने, अस्ट्रेलियाको जुन यहाँको फेडरल राजनीतिमा हुने गरेका नाटकीय चाहिँ परिवर्तनहरू, प्रधानमन्त्री फेरिने खेलहरूलाई मैले धेरै कभर गरेँ सोसियल मिडिया र न्युजहरूमा। अनि अर्को चाहिँ के भयो भने, नेपालको भूकम्पले जुन भूकम्प पछिको अवस्था, जस्तो नेपालको मिडियाहरूले, विश्वको मिडियाहरूले नेपालको भूकम्पलाई चाहिँ कुन रेटिङमा राख्यो रिपोर्टिङमा भन्ने हिसाबले, र अनि नेपालकै आन्तरिक पोलिटिक्सको कुरा गर्दा, मैले रेडियोमा चाहिँ हिमालयन रेडियो र नेपाली टाइममा कुरा गर्दाखेरि साउथ एसियामा यी तिनवटा मिडियामा म जहाँ इन्भल्भ छु, यिनीहरू मा मैले खास गरी उठाएको इस्युहरू चाहिँ यही हो। जस्तो नेपालको संविधान बनेपछि, घोषणा भएपछि अन्तर्विरोध, थोरै प्रतिशतका मानिसहरूको अन्तर्विरोधले लिएको ठुलो रूप, त्यो चाहिँ एउटा भयो। र त्यो संविधान बनेपछि जात जातीय मुद्दाहरू किनारा लाग्दै गएको, तर क्षेत्रीय मुद्दाहरू चाहिँ संवेदनशील बन्दै गएको विषयवस्तुलाई चाहिँ हामीले रेडियोमा कुराकानी गऱ्यौँ, धेरै मान्छेहरूसँग कुराकानी गऱ्यौँ। र नेपालको चाहिँ पोलिटिकल जियो पोलिटिकल स्ट्राटेजीमा चाहिँ बाध्यात्मक परिवर्तन भनेको भइरहेको भारत र नेपालको सम्बन्धमा चिसोपन भन्दा पनि असमझदारी हुँदै भारतभित्रका नेपाललाई माया गर्ने मान्छेहरूको नेपालप्रतिको आसक्ति र नेपालभित्र भारतप्रति आसक्ति दर्शाउने समूह वर्ग र क्षेत्रका मान्छेहरूको त्यो भावना बिचको कन्फ्लिक्ट गर्दाखेरि दुई देशको रिलेसन बिग्रिन पुगेर, चिसो सम्बन्ध हुन पुगेर नेपालले बाध्य भएर चिनसँग हात बढाउन परेको स्थिति, जहाँ भूगोलले पनि चिनसँग नजिक हुन दिएको छैन। त्यसले गर्दाखेरि यो नाकाबन्दीसम्मको अवस्था, संविधानदेखि नाकाबन्दीसम्मको अवस्था र नेपालको अप्रिलको डिजास्टर अर्थक्वेकले संसारभरि ल्याएको तरङ्ग, हामी बसेको मुलुक अस्ट्रेलियाका मिडियाहरूमा पनि दिनहुँ जसो नेपालका स्टोरीहरू, आजका दिनसम्म पनि हरेक हप्तामा एउटा एक दुईवटा स्टोरीहरू नेपालको बारेमा फिचरहरू आउने गरेको छ अहिले। त्यसले गर्दाखेरि नेपालप्रतिको ध्यान चाहिँ, कुनै राम्रो काम गरेर नेपालले धेरै संसारलाई आकर्षण गरेर नेपालप्रतिको ध्यान बढेको भन्दा पनि, नेपालमा देखिएका ठुला ठुला राजनीतिक प्रकोप र प्राकृतिक प्रकोप र असमझदारी, डिप्लोमेटिक क्राइसिसहरूको कुराहरूलाई चाहिँ बढी विदेशी मिडियाले पनि हाइलाइट गरेको हुनाले यी विषयले मलाई बढी गर्यो।
हजुर, यसमै अब सफलताको कुरा गर्दाखेरि अब यो वर्ष अब लुजेन्द्र ओझा हाम्रो खगोलशास्त्री, नेपाली खगोलशास्त्रीले चाहिँ मार्समा अब पानीको सङ्केत रहेको भन्ने एक किसिमले पत्ता त्यो भेटेपछि त्यो पनि एक किसिमले
उनको टिमलाई प्राप्त भएको सफलता, विश्वका मान्छेहरूले थाहा पाएर उनले विश्वका मिडियाहरूसँग कसरी आफ्नो कुराहरू प्रष्टसँग राखे एउटा नेपाली युवाले भन्ने, त्यो पनि एउटा मेसेज राम्रोसँग गएको छ भने, नेपालको खेलकुदमा निकै ठुलो दुर्दशापूर्ण स्थिति देखियो यसपटक चाहिँ। नेपालको मौलाउँदै गएको क्रिकेट दुब्लायो, अनि नेपालको फुटबलको इतिहासमा सर्वनाक स्थिति उत्पन्न भयो, केही खेलाडीहरूलाई म्याच फिक्सिङको आरोप लाग्यो, पैसाहरू खाएको आरोप लाग्यो, र ती खेलाडीहरू फुटबलबाट आजीवन प्रतिबन्धित हुनुपर्ने अवस्था आयो भने, नेपालको साफ फुटबलमा, नेपालको दक्षिण एसियाली फुटबलमा पनि कमजोर, र विश्व फुटबल फिफा वरियतामा पनि नेपाल पछाडि धकलिँदै गएपछि नेपालको स्थिति नाजुक बन्यो भने, क्रिकेट सङ्घभित्रको राजनीतिले नेपालको क्रिकेटलाई अझ कमजोर बनाउन सक्ने स्थिति चाहिँ उत्पन्न भयो। यी मेजर पोलिटिकल इभेन्टहरू र क्रिकेट खेलकुदको र अरू डिजास्टर सम्बन्धी इभेन्टले मेरो कलमलाई अलिकति यसपटक सक्रिय बनायो।
हजुर, अब लामै छ भनेपछि धेरै एकदमै हाइलाइट्सहरू अवश्य पनि धेरै नै रहेको छ। नारायण खड्काजी, तपाईँले पनि अब यहाँ पनि अब कान्तिपुर लगायत विभिन्न पत्र पत्रिकाहरूमा पनि तपाईँ सामेल हुनुभएको छ समाचारहरू लेख्नुमा, तपाईँको लागि चाहिँ के, तपाईँको लागि चाहिँ सबभन्दा अब हाइलाइटको तपाईँको आर्टिकल के रहेको थियो, र यो न्युजको कुरा गर्दाखेरि तपाईँको लागि चाहिँ के थियो प्रमुख समाचारहरू यस वर्ष तपाईँको लागि?
हजुर, थ्याङ्क यू भेरी मच राजेशजी। मुख्य त हामीले अस्ट्रेलियामा बसेर पत्रकारिता गरिरहँदाखेरि समग्र यो वर्षलाई हेर्नुपर्दाखेरि मलाई चाहिँ अलिकति टच भएको भन्नुहुन्छ भने जुन नेपालप्रतिको माया जो देखाउने मात्रै नभएर समय आएको बेला चाहिँ केही गर्न पनि पर्छ भनेर यहाँका नेपालीहरूले जुन एउटा इनिसिएसन देखाउनु भयो त्यो वास्तवमा धेरै राम्रो थियो. कभरेज पनि राम्रो भए र धेरै राम्रो तपाईँको फिडब्याकहरू पनि पाए. त्यो त्यो एउटा कुरा भयो भने अनि नेपाल नेपाल पीडामा भूकम्पका कारण पीडामा परेको बेला जुन एउटा स्वतस्फूर्त आयो नि एउटा जुन सहयोगको भावना उर्लिएर त्यो पनि एकदम राम्रो कुरा थियो. त्यसको पनि कभरेज सँगसँगै अरू सबै कुरो राम्रो भयो अनि त्यसदेखि सामूहिक रूपमा नेपाली जनताहरू उठेको कुराहरू भयो. अनि अर्को कुरा भनेको नेपालीहरूले विदेशमा रहेर आफ्नो कल्चर कला संस्कृतिहरू बचाउने कामको लागि त्यसलाई मनाउने कामको लागि जुन तरिकाले अगाडि आउनुभयो त्यो पनि प्रशंसा योग्य नै थियो. त्यसलाई पनि त्यो पनि नोट गर्ने किसिमकै थियो. अब नेपालको सन्दर्भ नेपालको सन्दर्भमा हेर्नुहुन्छ रजेशजी भने भरत दाईले भन्नुभएको कुरोलाई सपोर्ट गर्दै मलाई लागेको चाहिँ मलाई टच भएको अलिकति नेगेटिभली टच भएको भनेको चाहिँ छ छजना उप प्रधानमन्त्री बन्ने किसिमको यो एउटा राजनीतिक भागभन्डा कुर्सीको भागभन्डा नै एकदम टचिरह्यो. अलिकति मन दुख्ने गरी टचिरह्यो होइन. यो चाहिँ अन्तर्राष्ट्रिय मिडियामा पनि नेपालको छवि राम्रो दिएन. त्यसदेखि बाहेक यो भारतको अघोषित नाकाबन्दी भनौँ या मधेसीहरूको आन्दोलनका कारण नाकामा आएको अवरोधले नेपालीहरूले अहिलेसम्म सामान्य जनजीवन यापन गर्न नपाएको अवस्थाको कुरा गरौँ. यी सबै कुराहरूले चाहिँ यो 2015 नै भनौँ समाचार नेपालको हकमा साह्रै उत्साहजनक चाहिँ रहेन भनौँ. मतलब संविधान आयो, एकातिर संविधान आयो, संविधान सँगसँगै समस्या पनि थप्यो. अनि अनि त्यस सँगसँगै के भयो भने यो सत्ताको खेल. अब हामी एज अ नेपाली हामीहरूले नेपालकै बारेमा सोध्छौँ अलि धेरै भनेपछि एज अ पत्रकार समाचारलाई तपाईँको एनालाइज गर्दाखेरि पनि ती समाचारहरूले चाहिँ नेपाली विदेशमा भएका नेपाली या नेपालमा भएका नेपाली हामी सबै नेपालीहरूलाई खुसी हुने ठाउँ दियो जस्तो लाग्दैन. यद्यपि म चाहिँ के भन्छु भने समग्रमा अलि नकारात्मक किसिमका समाचारहरूले नै नेपालको ध्यान अन्तर्राष्ट्रिय स्तरमा र हामी पत्रकारहरूकै बिचमा पनि अलिकति
हजुर. अनि अब पोजिटिभ न्युजबारे कुरा गर्दाखेरि भनौँ न, अब पोलिटिकल बाहेक अरू कुनै सकारात्मक न्युज खालको कुरा गर्दाखेरि चाहिँ के थियो त तपाईँको लागि चाहिँ हाइलाइट?
जस्तै अब मैले तपाईँलाई अघि नै भने सकारात्मक कुरा गर्दा विदेशमा रहेका अस्ट्रेलियाको मात्रै कुरा नगरौँ, विदेशमा रहेका सबै नेपालीहरूले देखाउनु भएको इनिसिएसन दुःख पर्दाखेरि या देशलाई पीडा पर्दाखेरि गर्ने आफू हामी पनि जिम्मेवार छौँ है, हामी पनि विदेशमा बसे पनि नेपाली नै हौँ भनेर जुन एउटा इनिसिएसन सो गर्नुभयो त्यो एकदम एकदम टची थियो. त्यो एकदम सबैले एक मनबाट नै त्यसलाई स्वागत गर्ने किसिमको थियो. अनि नेपालमा करिब करिब 65 वर्षपछि नेपालीहरूले आफूले संविधान बनाउन पाए, महिला राष्ट्रपति हुनुभयो, महिला तपाईँको सभामुख हुनुभयो, ती नै कुराहरू हुन् भनौँ. त्यसदेखि बाहेक त नर्मल्ली पोजिटिभ तरिकाले हेर्दा सामान्य भएदेखि बाहेक के नै पो भयो होला र.
हजुर, अब भरतजी एकचोटि तपाईँतर्फ पनि लागिहाल्नु है, अघि अब खेलकुदबारे पनि तपाईँले कुराहरू उठाइहाल्नु भयो. अब नेपालमा यो म्याच फिक्सिङ स्क्यान्डलदेखि दुनियाँ अब भइरहेछ. अस्ट्रेलियामा चाहिँ अब क्रिकेटको कुरा गर्दाखेरि अब स्टिभन स्मिथ यो वर्षको सर्वश्रेष्ठ खेलाडीको रूपमा अन्तर्राष्ट्रिय क्रिकेट क्लब आइसिसीद्वारा पनि घोषणा गरिएको छैन. यस अन्तर्गत भनौँ न, अब खेलकुदमा चाहिँ तपाईँको पोजिटिभ हाइलाइट तपाईँको चाहिँ के छ?
अब यस्तो छ, अब अस्ट्रेलियाको अब अस्ट्रेलियाकै खेलकुद हेर्ने हो भने क्रिकेटमा चाहिँ अस्ट्रेलिया डोमिनेन्ट छ अहिले वर्ल्डमै. यो विगत 1.5 वर्ष यता चाहिँ अस्ट्रेलिया निकै माथि छ र अब यो चौथो भनौँ न, अब स्टिभ स्मिथ चाहिँ चौथो व्यक्ति भइसके यिनीहरू चाहिँ वर्ष खेलाडीको रूपमा. अब यिनीहरू राम्रा राम्रा खेलाडीहरू र स्टिभ स्मिथको अस्ट्रेलियाली क्रिकेटमा उदय भयो र के अरे चाहिँ यसभन्दा अगाडिका माइकल क्लार्क यसबाट हटे क्याप्टनबाट. यो एउटा क्रिकेटभित्रको पोलिटिक्स अस्ट्रेलियामा पनि ठुलै हुन्छ र यो ठुलो संस्था हो र अस्ट्रेलियामा सबभन्दा इन्ट्रेस्टिङ अस्ट्रेलियाको फुटबल जागिरहेको छ अहिले चाहिँ सकर. यो चाहिँ एसियाली गएको वर्ष एसियाली च्याम्पियन भएपछि अनि यहाँको चाहिँ अस्ट्रेलियाको ए लिगहरू अस्ट्रेलियाको स्टेट स्टेटको चाहिँ ए लिगहरू निकै जम्न थालेको छ. यसप्रति मान्छेहरूको आकर्षण बढेको देखिन्छ अनि क्रिकेटतर्फ बिग ब्यासको त्यस्तै आकर्षण छ. त्यसले गर्दाखेरि यो अस्ट्रेलियाको अस्ट्रेलिया चाहिँ खेलकुदको जुन अब रग्बी र हामी एनआरएल र चाहिँ फुटीको हामी कुरा गर्छौँ यिनीहरू चाहिँ यो खेलहरू भन्दा पनि अब पश्चिमीतिरको उतातिर युरोपतिर खेलिने खेलहरू फुटबलदेखि युरोपमा पपुलर हुन्छ सकर त्यो चाहिँ यतातिर बढी अब बिस्तारै पपुलर हुन थालेको पनि देखिन्छ. त्यो एउटा चाहिँ अस्ट्रेलियाले सबै खेललाई समेट्दै गएको देखिन्छ भने अस्ट्रेलियामा हुने टेनिस अस्ट्रेलियन ओपन टेनिसको चाहिँ हरेक वर्ष राशिहरू बढ्दै गएको छ. त्यसले पनि विश्वको आकर्षण दिइराखेकै छ. अब त्यो सँगसँगै अरू कुराहरू संसारलाई जोडेर ल्याउँदाखेरि चाहिँ हाम्रो बिबिसीको चाहिँ वर्ल्ड सर्भिसमा चाहिँ एउटा चाहिँ न्युजहरूको बिबिसीको चाहिँ कन्ट्रीहरूको प्रोफाइलहरू हेर्दाखेरि पनि अब हाम्रो नेपाललाई हेर्ने हो भने नेपालको इभेन्टहरूलाई त्यति ठुलो प्रोफाइलहरूमा त्यहाँनिर चाहिँ न्युजहरूको आर्काइभहरूमा राखेको देखिँदैन. मैले त्यो सरस्वती बिबिसी रोइटरहरूको चाहिँ आर्काइभमा हेर्दाखेरि उनीहरूले हाम्रो नेपालको मेजर इभेन्टलाई खालि अर्थक्वेक मात्रै भनेर र कन्स्टिट्युसन विरुद्ध कन्स्टिट्युसनको विरुद्ध प्रोटेस्टहरूमा सरकारले बल प्रयोग गरेको भन्ने खालका मेसेजहरूलाई उनीहरूले प्रोफाइलहरूमा राखेको देखिन्छ. भन्नाले त्यति मात्र होइन कि नेपाल बारेको न्युजलाई संसारभरि पुर्याउने जुन तरिका छ मिडियाहरूको र जुन कम्युनिकेसन हाम्रो स्ट्राटेजी छ त्यो चाहिँ एकदम कमजोर छ. नेपालबारे चिनाउनलाई नकारात्मक कुराले मात्रै चिनिने गरेको हुनाले अब सकारात्मक ढङ्गले हेर्ने हो भने नेपालको संविधानले नै सकारात्मक कुरा दिएको छ, सबै अधिकारहरू दिएको छ. त्यसभित्रका कमजोरीहरू जेसुकै भए पनि संविधान आफैमा सकारात्मक कुरा हो. देश चाहिँ संविधानविहीन रहन सक्थेन. अब चाहिँ अर्को चाहिँ प्रधानमन्त्री सुशील कोइराला त्यो बेला जो हुनुहुन्थ्यो उहाँ एकदम सफल हेर्दाखेरि टेक्निकल्ली एकदम सफल संविधान उहाँको पालामा आयो असाध्यै सफल तर मौलिक रूपमा उहाँ असाध्यै अलोकप्रिय. त्यस्तो खालको नेपालको राजनीतिमा दुई थरी एउटै व्यक्तिमा दुईवटा चरित्र देखिन पुग्यो भने अहिले अब अहिले चाहिँ प्रधानमन्त्री एकदम राष्ट्रवादी जस्तो देखिनुहुन्छ तर त्यहाँभित्रका अरू चुरो कुराहरूले उहाँलाई अनपपुलर बनाउँदै लगेको छ. त्यसले गर्दाखेरि अब त्यो एउटा भयो भने विश्व राजनीतिमा तपाईँ हामफाल्नुभयो नेपाली मिडियाहरूले कसरी एनालिसिस गर्छन् हाम्रो अस्ट्रेलियाका नेपाली मिडियाहरूले कसरी एनालिसिस गर्छन् तर विश्वमा शक्तिशाली हुने मान्छेहरूको होडबाजीमा चाहिँ रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन एकैचोटि जम्प गरेर अगाडि आयो भने अमेरिकाका चाहिँ डोनाल्ड ट्रम्प जुन चाहिँ असाध्यै रिपब्लिकन पनि अब ट्रेडिसनल टाइपको पुरानै अवस्थामा अमेरिकालाई लानुपर्छ भन्ने खालको जुन रिपब्लिकन क्यान्डिडेट राष्ट्रपतिका लागि जुन हुन खोज्दैछन् उनी डोनाल्ड ट्रम्पको लोकप्रियता अहिले क्यान्डिडेसीको यो कम्पिटिसनको बेलामा एकाएक वात्तै बढ्नु र हिलारी क्लिन्टनले पनि जित्न सक्ने सम्भावना अर्कोतिरबाट आकलन गरिनु किनभने इमिग्रेन्टको भोटहरू सबै उनलाई खनिएको खण्डमा उनी फेरि तेस्रो चोटि अहिले रेकर्ड तोड्दै तेस्रो पटक राष्ट्रपतिको टर्ममा जान सक्ने डेमोक्रेटिक पार्टीको अवस्था पनि देखिएको छ भने डोनाल्ड ट्रम्पमा जेब बुसलाई छोडेर डोनाल्ड ट्रम्पतर्फ मान्छेहरू आकर्षित हुनुको कारण के त अन्तिममा जेब बुस अगाडि आउँछन् कि डोनाल्ड ट्रम्प अगाडि आउँछन् अझै भन्न सक्ने स्थिति छैन. त्यसले गर्दाखेरि यो सबै संसारभरिको मिडियालाई संसारभरिको इभेन्टलाई हाम्रो हेर्ने नेपाली मिडिया अथवा अस्ट्रेलियामा बसेका हाम्रा नेपाली मिडियाहरूले चाहिँ बिस्तारै रिभिजनहरू गरेर अलिकति अनुसन्धान गरेर मिडियामा समाचारहरू पस्कने एनालिटिकल समाचारहरू पस्कने हो कि भन्ने खालको एउटा सुझाव पनि छ र त्यो खालको एउटा एक्साइटमेन्ट पनि छ मसँग.
हजुर, अब अन्त्यमा नारायणजी अब तपाईँको लागि चाहिँ अब पर्सनल हिसाबले भन्दाखेरि चाहिँ कस्तो रह्यो त्यो वर्ष, कतिको तपाईँको लागि चाहिँ कतिको सकारात्मक रह्यो त्यो वर्ष?
व्यक्तिगत रूपले भन्नुपर्दा हेर्नु 2015 2015 त्यस्तै हो, जस्ट एन अफ द इयर भने जस्तै भयो. अब त्यस्तो खास केही रहेन होइन, तर पनि अब एज अ पत्रकार मैले अब म व्यक्तिगत नारायण खड्का नभएर एज अ पत्रकार अस्ट्रेलियामा करिब आधा दशकदेखि पत्रकारिता गरिरहेको मान्छेको आधारमा हेर्नु पर्दा मैले चाहिँ धेरै परिवर्तन देखेको छु. तपाईँको सोचमा भन्नुहोस् या नेपाली प्रतिको कल्चर सेलिब्रेट गर्ने सवालमा भन्नुहोस् या अन्य जे कुरामा भन्नुहोस् नेपालीहरू सकारात्मकतातिर अगाडि बढेका छन्. मान्छेले नकारात्मकता बिस्तारै छोड्दै गएका छन्, सामाजिक रूपले इन्भोल्भ हुँदै गएका छन् होइन. अनि नेपाललाई केही गर्नपर्छ भन्ने सोच पनि आउँदै गएको छ। हुनसक्छ अब पछिल्लो समयमा नयाँ नेपालका नेपाली पुस्ताहरू अगाडि आएको कारणले पनि यो सोचमा यो सोच वृद्धि भएको हो कि त्यो पनि हुनसक्छ। तर समग्रमा भन्नपर्दा 2015 चाहिँ अस्ट्रेलियामा रहेको नेपाली समाज, अब नेपालको कुरा छोडेर प्रवासको मात्रै कुरा गर्ने हो भने प्रवासमा रहेको नेपाली समाजको बिचमा चाहिँ सकारात्मक इयरै रह्यो जस्तो लाग्छ मलाई। त्यसलाई अपवादको रूपमा एनआरएनमा आएका केही विवादहरूलाई छोड्ने हो भने समग्रमा 2015 राम्रै रह्यो
भनौँ।
अब यो खास गरी एकदम म चाहिँ बढी एक्साइटेड भएँ अहिले चाहिँ अस्ट्रेलियाको नेपाली कम्युनिटीहरू जुन जसरी ग्रो भइरहेको छ, अब विभिन्न त्यसको पछाडि विभिन्न मान्छेहरूका इन्ट्रेस्ट ग्रुपका कुरा त्यहाँ छुट्टै छ, त्योलाई पर्दा पछाडि राखौँ। तर समग्रमा कम्युनिटी एकदम बढी एक्टिभ भएको वर्ष हो यो चाहिँ, अनि किनभने अब एक्टिभ हुनुपर्ने चाहिँ एउटा पोलिटिकल रिजनले एक्टिभ हुनु पऱ्यो यहाँको कम्युनिटी भने, एउटा चाहिँ नेपालको डिजास्टरको कारणले एक्टिभ हुनु पऱ्यो। र सबभन्दा धेरै समाचारमा एनआरएन आउन थाल्यो यस पटक चाहिँ, किनभने नेपालको संविधानले एनआरएनलाई नै अब भविष्यको चाहिँ अब दोहोरो नागरिकता पाउन सक्ने एउटा वर्गको रूपमा जुन एनआरएनलाई समेटेपछि एनआरएनहरू एक्टिभ भयो। पहिलाका वर्षहरूमा भन्दा अहिले एनआरएनको बारेमा पक्ष र विपक्षमा समाचारहरू धेरै आउन थाले, एनआरएनभित्रका विषयवस्तुहरूलाई खोतलिन थाल्यो, एनआरएनका एजेन्डाहरूलाई खोतल्न थालिएको छ। त्यो एउटा छ भने नेपाली कम्युनिटीहरू बिचमा धेरै कम्युनिटीहरू को आआफ्नो चाहिँ एनआरएनको इलेक्सनहरू दुईवटा इलेक्सन यहाँको कन्ट्रीको इलेक्सन अनि ग्लोबल इलेक्सनले त्यो अलिकति राजनीतिक गन्धहरूलाई पनि समेट्यो।
हजुर,
त्यसले गर्दाखेरि नेपाली कम्युनिटीहरू नयाँ नयाँ दर्ता हुने क्रम पनि बढ्दैछ, नेपाली कम्युनिटीहरूमा फन्ड रेजिङ इभेन्टहरू पनि बढ्दैछ, अस्ट्रेलियन गभर्मेन्टसँग अस्ट्रेलियन पार्लियामेन्टसँग अस्ट्रेलियन कम्युनिटीसँगको इन्टरेक्सन पनि बढ्दैछ। तर त्यसभित्र कतिपय इन्ट्रेस्ट ग्रुपहरूले गर्दाखेरि नेपाली मीडियाहरूलाई व्यक्तिगत प्रभावमा पारेर कहिलेकाहीँ समाचारहरू लेखाउने गरेको, त्यसरी प्रभाव पार्ने गरेको र समाचारको मूल्य घटाउने गरेका घटनाहरू पनि यदाकदा नदेखिएका होइनन्। तर पत्रकारिताको हिसाबले हामीले सन्तुलित भएर कलम चलाएको खण्डमा सानातिना लालचहरू सानातिना भुलभुलैयाले चाहिँ हामीलाई असर पार्दैन होला भन्ने हामी लाग्छ।
हजुर, धेरै धेरै धन्यवाद भरत पौडेलजी ब्रिस्बेनबाट र सिडनीबाट, नारायण खड्काजी तपाईँको समय र विचारको लागि धेरै धेरै धन्यवाद।